नमस्कार। थाहा सञ्चार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्युज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म ईश्वरी बराल। यस कार्यक्रममा हामी समसामयिक विषयवस्तुमा कुराकानी गर्छौँ। आजको कार्यक्रममा हामी उपभोक्ता अधिकारका विषयमा कुराकानी गर्छौँ। कुराकानीका लागि हुनुहुन्छ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया। स्वागत छ यहाँलाई कार्यक्रममा। उपभोग्य वस्तुको बजार कस्तो छ अहिले त? कोरोना भाइरसको सन्त्रासका कारण पनि खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुको कालो बजारी भएको छ, अभाव भएको छ भन्ने गुनासो छ नि।
अहिले बजार जस्तो छैन, झन् यो विपदको बेलामा त झन् अत्याधिक चाहिँ कृत्रिम अभाव र असहज आपूर्ति भइरहेको अवस्था छ र कृत्रिम मूल्य वृद्धि पनि भइरहेको अवस्था छ। अब सरकार बजारमा हुनुपर्ने हो, सरकार बजारमा छैन। बजार चाहिँ सीमित व्यापारीहरूको लुटको संयन्त्र भएको छ। अझ यसमा त त्यस्तो छ, अहिले तत्कालै देखा परेको भनेको तिनवटा वस्तुमा अत्याधिक बढी देखा छ, सफाइ र औषधिमा पहिलो, त्यसपछि खाद्यान्नमा दोस्रो, अनि पेट्रोलियम पदार्थमा लाइन लाउन सुरु भइसकेका छ। र त्यस हुनाले अब अरू देशहरूमा सरकारले व्यवस्थापनको जिम्मा लिइरहेछन्, हामी कहाँ राम्रोसित चल्ला अवस्था छ। अहिले बजारमा उपभोक्ताहरू सुरक्षित छैनन्, बजार जस्तो छैन। अब यो सरकार वास्तवमा नागरिकको लागि हो कि सीमित व्यापारीको लागि हो भन्ने विषयमा भेद छुटाउन गाह्रो भएको छ।
तर लाइन लाग्न त उपभोक्ता पनि गएका छन् नि।
यसो छ, अब हामी कहाँ पनि के हो भने भोलि पाइन्न कि भनेर चिन्ता गर्ने एउटा के छ भने ऊ चाहिँ एउटा एक खाले उपभोक्ताहरूको हिजोदेखिकै प्रवृत्ति हो। अनि अब नेपाल अब सबै हामी उपभोक्ताले के थाहा छ भने नेपालमा उत्पादन गर्न सकिँदैन, जम्मैबाट आयात बढाएको सामान हो, त्यस्तो कुराहरू सङ्कलन गरेर राख्नुपर्छ भन्ने छ। त्यस हुनाले हामीले चाहिँ अब धेरै सङ्कलन गरेर राख्ने उपभोक्ता घरमा पनि अब अनुगमन गर्नु पर्यो भन्ने चाहिँ भन्न खोजेका छौँ। त्यस हुनाले अब धेरै सङ्कलन पनि नगरौँ, जस्तो अब अलिक ग्यास चाहिँ अभाव हुनुको पछाडि चाहिँ एकजना मान्छेमा तिन चार पाँचवटासम्म सिलिन्डर बोकेर गइदिएपछि स्वाभाविक रूपले चाहिँ अरू बजार त बजार जस्तो हुँदैन। त्यस हुनाले त्यस्तो नहोस् भन्ने मात्रै हाम्रो कामना हो। त्यस हुनाले अहिले उपभोक्ताहरू पनि बढीभन्दा बढी अब सङ्कलन गर्ने भा हुन खोजिया हुनाले मात्रै समस्या भयो।
सरकारले चाहिँ हामीलाई केही गरी भइपरि आपत्ति आइहाल्यो भने पनि हामीसँग उपभोग्य वस्तुहरू छन् भनेर ढाडस दिँदा दिँदै पनि कतिपय अवस्थामा चाहिँ उपभोक्ता नै गएर लाइन लागेका छन्। सरकारको कमजोरी मात्रै भन्दा पनि नहुने हो कि यहाँ चाहिँ?
यसो छ, अब सरकारप्रति विश्वास गर्ने ठाउँ रहेन कि। अब कस्तो हो भने नि कतिपय त प्राकृतिकले विश्वास गर्ने ठाउँ हुन्छ नि त, त्यस्तो छैन। किनभने हामीलाई सबैलाई के थाहा छ भने सरकार नागरिकप्रति जिम्मेवार छैन, सरकार आफ्नो पदप्रति मात्रै जिम्मेवार छ, राम्रोसित यो देश चल्ला छ भन्ने छ। अब हेर्नुहोस् न, अरूतिर त अब कोरोनाकै कुरा खालि गर्नुभयो ईश्वरजीले, अब कोरोनामा अरूले ब्याटल प्लान भनेर बनाएछन्। अब हामी कहाँ चाहिँ के छ त तिम्रो प्लान भनेर हामीले खोज्यौँ छैन। जस्तो स्कुल बन्द कहिले कतिखेर गर्ने, यो ब्रेकिङ कसरी गर्ने, मान्छेहरूले जो ज्वरो आएको मान्छेहरूलाई कसरी के छ भने ट्रेसिङ गर्ने, बाहिरका आति जाति मान्छेहरूलाई कसरी गर्ने भन्ने विषयमा अहिले पनि छैन। अब उसलाई के थाहा छ भने अब मसँग छ तर यो भन्ने बित्तिकै चाहिँ अब उल्कै हुन्छ, त्यस हुनाले उल्का हुने हुनाले मैले गर्दिनँ भनेर बस्या भनेर भन्ने छ, तर त्यस्तो रहेन। अलिकति बुझ्ने गरी, नागरिकले पनि बुझ्ने गरी, मेरो लागि सरकार छ भनेर बुझ्ने गरी चाहिँ गरिदिएको हुन्थ्यो भन्ने हाम्रो कामना हो। त्यस्तो चाहिँ भएन, न अब होस् भन्ने कुरा हो हाम्रो है। त्यस हुनाले हाम्रो त भोग्ने काम हो, अब गर्ने कुरामा अब सरकारले गर्नु सक्न सकेका भए तपाईँले यही विपदको बेलामा चाहिँ आफ्नो ब्याटल प्लान बनाउनु पर्थ्यो। ब्याटल प्लानमा प्रदेश सरकारले यति गर्ने, स्थानीय सरकारले यति गर्ने, सङ्घीय सरकारले यसो गर्ने है भनेर चाहिँ घोषणा गर्नुपर्थ्यो। अब दिनैभरि फाइल लिएर दौड्या जस्तो देखिन्छ, तर रिजल्ट चाहिँ आइरहेको अवस्था छैन।
सामान्य अवस्थामा चाहिँ उपभोक्ता र बजारका समस्या चाहिँ के छन्
अहिले? विशेष गरी मुख्य त आपूर्तिमै समस्या हो नेपालमा। हामीले स्वाधीन अर्थतन्त्रको नामबाट संविधानमा त लेखियो, उपभोक्ता अधिकार पनि लेखियो, तर समस्या के हो भने अब सबै हामी उद्योगमा भन्दा पनि व्यापारमा बढी नेपालमा बढी भयो, व्यापारको तहहरू अत्याधिक बढी छ, र मुख्य त समस्या भनेको आपूर्तिमा हो। अरू देशहरूमा आपूर्ति सरकारले आफैले गरिरहेको हुन्छ, जस्तो तपाईँ ठुला आफैले ठुला देश पुँजीवादी अर्थव्यवस्था भएको देशहरूमा सार्वजनिक सवारी चाहिँ ट्रेन चलाउँछ, बस चलाउँछ, ठुला गाडीहरू चलाउँछ, सरकारले चलाउँछ। भारतमा नि अब के छ भने परिवहनहरू चाहिँ जम्मै के छ भने सरकारले चलाउँछ, तर नेपालमा निजी क्षेत्रले छोडिदियो, जे अब तपाईँ अब देखिहाल्नुहुन्छ अब 250 रुपियाँमा काठमा आउने ठाउँमा पोखरा एउटा काठमा 250-300 रुपियाँमा आउने ठाउँमा 600 रुपियाँ तिरेर 500 रुपियाँ तिरेर आउनु पर्ने अवस्था छ। अनि काठमाडौँ ओर्लिसके पछाडि त्यहाँबाट त्यही के छ भने बानेश्वर जानलाई 600 रुपियाँ तिरेर कलङ्कीबाट बानेश्वर जान 600 रुपियाँ तिर्नुपर्ने अवस्था छ। त्यसमा यो त दुर्दशा छ वास्तवमा, यो वस्तु र सेवा बजारमा सरकारको प्राथमिकतै बनाएको छैन। त्यसै गरी 23 रुपियाँ प्रति किलो आलु पठाएको छ भैरव मण्डीले, तर यहाँ चाहिँ 46 रुपियाँदेखि चाहिँ 55 रुपियाँसम्म किनेर खाइरहेको अवस्था छ। त्यस हुनाले यो त हेर्नुहोस् बजार जस्तै छैन। बजारमा सरकारले जसरी हस्तक्षेपकारी भूमिका गर्नुपर्ने थियो कति बेरी छैन। उपभोक्ता अधिकार कानुनमा अब संविधानसँग लेख्न सकाइयो, त्यो ठुलो कुरो भयो, तर अब त्यसलाई कार्यान्वयन गर्नुपर्ने सरकारले हो। सरकार भने 761 सरकारले, खालि केन्द्रीय सरकारले मात्रै होइन, 761 सरकारले केही सरकारहरू तातिया छन्। जस्तो अब हामी 1.5-2 वर्षसम्म लगातार 8-9 वटा नगरपालिका काम गरिरहेको छौँ, उहाँहरूले बुझ्नुभयो ल है मेरो कुरा त यस्तो रहेछ भनेर बुझ्नु भएको छ, छुट्टी कुरा हो। तर त्यस्तो रहेन कि अब अहिले केही गलत व्यापारीहरूको के छ भने भन्यो त्यो अनुसार गर्ने भएको छ। अहिले त खालि ठुलो अपेक्षा नै गर्नु हुँदैन हामीले, किनभने यहाँभन्दा पहिलाका सङ्घीय मन्त्रीहरू चाहिँ के छ भने व्यापारीले के गर्ने भए, अहिले त व्यापारी नै लगेर राख्नु भएको छ गरी मन्त्रीमा, उहाँले त अब आफ्नो हित विरुद्ध त गर्ने कुरै भएन। त्यस हुनाले यी समस्याको कारणले गर्दाखेरि बजार जस्तो छैन, बजार चाहिँ उपभोक्ता लुट्ने कुरा भइरहेछ। यसरी तपाईँ पनि बजार जानुभयो भने हेर्नुहुन्छ फर्केर अब अमिलो मन भरेर फर्किनुपर्ने अवस्था छ, किनभने अब भन्सारमा 12 वटा वस्तुकै कुरा गर्ने हो भने 12 वटा वस्तुमा उपभोक्तालाई यतिभन्दा बढी लिन्न है हामीले भनेर घोषणा गरेर ल्याएको हुन्छ। 25,000 रुपियाँ दिन्छु भनेर ल्याएको सामान यतापट्टि 46,000-55,000 रुपियाँ बेचेको हामीले देखाएको छौँ, तर पनि अब कानुन चल्दैन, जे गर्दाखेरि पनि भइरहेछ, त्यस्तो स्थिति छ। त्यस हुनाले सबै यस्तो दुर्दशा नहोस् भन्ने मात्रै हाम्रो कुरा हो। दुर्दशाको अवस्था छ, उपभोक्तामाथि अत्यधिक शोषण छ, स्वच्छ बजार छैन, त्यो अब के कहिले कहिले बढी थाहा पाउनु पनि पागल हुनु जस्तो रहेछ, थाहा पाइएछ। यो भुक्ने काम मात्रै भएको छ, हामीले पनि अधिकार छैन, भुक्ने मात्रै कामहरू भइरहेको अवस्था छ।
खासमा चाहिँ यो बजार व्यापार चाहिँ राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसक्नुको प्रतिफल हो यो।
अब दुईवटा कुरा हो, एउटा त राज्यको यो विषयमा कसरी नियमन गर्ने भन्ने नीति प्रष्ट नीति भएन, व्यापारीप्रति बढी व्यापारीले जे गरे खाने त्यही नै ठिक हो भन्ने छ। अहिले पछिल्लो अवधिमा त व्यापारी जय हो भन्ने पनि कुरा आइसक्यो, मन्त्री मुखबाट व्यापारीहरू व्यापार गर्नेहरू त जय हुन् नि त, उनीहरू त ट्याक्स तिर्छन्, उपभोक्तासँग लिएर आएर ट्याक्स तिरिरहेछन् भन्ने नीति बन्ने अवस्था छ। त्यस हुनाले एउटा दुर्भाग्य त्यो भएको हो। अर्को पाटो भनेको चाहिँ राजनीतिक पार्टीहरू पनि कस्तो बनियो भने यो व्यापार चाहिँ यो चन्दाको स्रोत बनियो कि, अहिले अब चन्दाको स्रोत बनेको कारणले पनि कारवाही हुन नसक्ने अवस्था भएको छ, त्यो हुनाले पनि भएको छ। अनि अर्को भनेको चाहिँ अब नेपालमा अब जसले जे गरे नै हुन्छ यो व्यापार क्षेत्रमा भनेर प्राथमिकता पनि दिइरहेको अवस्था छैन। यी सबै पक्षले गर्दाखेरि अब यिनै जोडकोणले गर्दाखेरि चाहिँ उपभोक्ता हित चाहिँ सम्भव भएको छैन, स्वच्छ बजार सम्भव भएको छैन।
बजारमा पाउने खाद्य वस्तुकै विषयमा कुराकानी गरौँ, उपलब्ध हुने विषयहरूमा मात्रै बहस हुन्छ कि अथवा तिनका गुणस्तर, त्यसको तौल वा मापनको समस्याको विषयमा पनि कुराकानी हुन्छन् कि के छ?
होइन, यो ठुलो कुरो त दुईवटा कुरा हो। अब बजार भन्ने बित्तिकै आपूर्तिको समस्या छ, मूल्यको समस्या छ, ठुलो कुरो त्यो भन्दा नि अब गुणस्तरको समस्या छ। खाद्य वस्तु सही छैनन्। अब विषादी कुरा गरौँ न एकछिनलाई, विषादीमा अब यति धेरै समस्या छ कि 27 वटा प्रतिद्वन्दित अब विषादीहरू नेपालमा आयात सामानहरूमा त्यसो भने देखिए अवस्था छ, तर परिसञ्जममा विषादी परिसञ्जम दुईवटा मात्रै हुन्छ, कार्बन फर्सेट र त्यसपछि गएर कार्बोनेट, अर्ग्यानो फर्सेट र कार्बोनेट मात्रै परिसञ्जन हुन्छ, दुईवटा मात्रै परिसञ्जन हुन्छ। भनेपछि 27 वटा अब यहाँ आएर जसले सामान झिकाएको छ, चाहे त्यो बच्चाको के छ भने खेलाउन झिकाओस्, चाहे त्यो के छ भने खाद्यमा झिकाओस्, कार्बोनेट अर्ग्यानो फर्सेट नहाल, अरू हालिदियो विषादी, किनभने नेपालमा दुईवटा परिसञ्जन हुन्छ भनेर भन्नुभएको छ। यस्तो खाले समस्याहरू दसौँ छन्, सयौँ छन्। त्यस हुनाले अब हामीले केलाउने हो दिने हो, अब यहाँ अलिकति के छ भने नेपालमा आयात के गर्नु हुने के गर्नु हुने भन्ने पनि त्यति साह्रै केही छैन। यी सबै पक्षले गर्दाखेरि साह्रै मर्का छ। तपाईँ र म जुन दिन कुरा गरिरहेको छौँ, यो उपभोक्ता विश्व उपभोक्ता अधिकार दिवसको दिनमा कुरा गरेर अवस्था छ, अरू देशहरूमा आजकै दिनमा अरू सरकारहरूले मेरो यो भोलिको काम यति गरेँ, अब म यो विश्वको उपभोक्ता अधिकार दिवसको दिनमा म यो अर्को वर्ष यति गर्छु भनेर सरकारले घोषणा गर्छ। अहिले पनि पेट्रोल प्लानमा तपाईँले हेर्नुभयो भने आज आज बिहान मात्रै आज विश्व मानवाधिकार दिवसको दिनमा मात्रै यो उसले चाहिँ इङ्ल्यान्डले म चाहिँ के छ भने अब उसमा छु अब गम्भीर समस्या छु म यसरी उपभोक्ताधिकार चाहिँ सम्बोधन गर्छु भन्दा भन्दा अवस्था छ तर नेपालमा अब त्यस्तो छैन अब कहिले गर्ने होला कसले गर्ने होला भनेर हामी चिन्ताको विषय भन्दा अवस्था छ
यहाँले पटक पटक चाहिँ अन्य देशहरूको उदाहरण दिनुभयो खासमा चाहिँ नेपालका लागि नमुना लिन योग्य सबैभन्दा राम्रो उपभोक्ता सुरक्षा भएको देश कुन हो
होइन पूर्वी युरोपका यो पश्चिम युरोपका देशहरू धेरै छन् त्यसमा उनीहरूले अहिले सबभन्दा पहिला त इन्डिया नै हो त्यसपछि गएर चाहिँ ठुलो कुरो जुन देशमा मर्काको विरुद्ध छिटो सुनवाई गरिन्छ त्यसलाई चाहिँ हाम्रो संघराष्ट्र संघको 1985 प्रोटोकलले चाहिँ के भन्छ भन्दा जसलाई जुन उपभोक्तालाई मर्काको विरुद्ध जसले छिटो उपचार दिन्छ त्यो उपभोक्ता सुरक्षित भएको देश मानिन्छ किनभने सबभन्दा पहिला त नियमन ठिक हुन्छ उनीहरूकोमा अब जस्तो मर्का पर्ने यो कुनै रेस्टुरेन्ट चाहिँ एउटा कुनै रेस्टुरेन्टमा चलाएर बसिरहेको छ एक हप्ता हप्ता गरेर परीक्षण गरेर आउँछ कुनै पनि टाइममा आएर उसले त्यहाँभित्रको अडिटिङ गरेर आउँछ उनीहरूकोमा यो बजार हुनुहुन्न उसले मार्केट अडिटिङ भन्छ मार्केट अडिटिङ गरेर आएको छ त्यस्तो तलमाथि हुँदैन यो प्रत्येक पसलहरू सरकारले सञ्चालन गरे पसल जस्तोको रूपमा हेर्छ व्यक्तिले सञ्चालन गरे जस्तोको रूपले हेर्दैन ट्याक्स फेयर हुन्छ त्यसपछि गएर चाहिँ अरू सामानहरू राम्रा हुन्छन् त्यस्तो छ तर त्योभन्दा पनि मर्का पऱ्यो भने छिटो छिटो भन्दा छिटो जसले उपचार दिन्छ त्यसलाई चाहिँ असल हामीले देशहरू संयुक्त राष्ट्रसँग प्रोटोकलको आधारमा जुन यो संयुक्त यो उपभोक्तासँग सम्बन्धित एउटा प्रोटोकल छ 1985 पास भएको
हजुर
त्यसले चाहिँ जसले उपचार छिटो दिन्छ त्यसलाई चाहिँ असल भनिन्छ त्यस कारणले अब सबभन्दा बढी त फास्ट ट्र्याकबाट चाहिँ इङ्ल्यान्डमा दिनुभयो हुनाले इङ्ल्यान्डमा कुनै व्यापारीले अथवा कुनै डक्टरले कुनै पेसा कर्मीले उपभोक्ता उप के छ भने एकपल्ट तलमाथि गरिदियो भने पसलै बन्द गरिदिन्छ चाहे त्यो अस्पतालै बन्द गरेर आफ्नो क्लिनिकै बन्द गरेर हिँड्नुपर्ने हुन्छ आफ्नो पेसै बन्द गरेर हिँड्नुपर्छ एकपल्ट चाहिँ कसैले उजुरी गर्यो भने त्यस कारणले उसले जहिले पनि के हो भने ऊ उपभोक्ताप्रति जिम्मेवार हुन्छ हामीले खोजिया पनि त्यही हो अब यहाँ त जसले जसले काम गर्यो त्यही ठुलो भन्ने स्थिति बनेको छ तर सधैँ त्यस्तो नहोला सधैँ यस्तो नहोस् भन्ने कामना गर्न चाह्यौँ आज हामी पनि के हो भने सत्वर उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ भन्ने कुरा अरू देशले जसरी चलाएछन् त्यसै गरी चलाउन् भन्ने मात्रै हामीले शुभकामना दिइरहेको अवस्था छ
अब जस्तो कि यो खुल्ला बजार अर्थतन्त्रमा चाहिँ उपभोक्ताको रोजाइको कुरा हुन्छ सरकारले चाहिँ यसलाई नियन्त्रण गर्न मिल्छ कि मिल्दैन नेपालको सन्दर्भमा
अब हेर्नुहोस् अब अमेरिका पुँजीवादी अर्थव्यवस्था यानि कि खुल्ला अर्थव्यवस्थाको अब के छ भने ऊ मानिन्छ इङ्ल्यान्ड त्यही मानिन्छ उनीहरूबाट आएको कन्सेप्ट हो त्यस कारणले प्रत्येक वस्तुमा नियन्त्रणै गर्न मिल्दैन बजारले आफ्नो बाबु आफै निर्धारण गर्छ भन्नु भनेको त घोर त्यो के छ भने थ्योरी अफ लाइज सायद यानि कि घोर पुँजीवादी अर्थव्यवस्था हो जो दुनियाँ कतै पनि छैन नेपालदेखि बाहेक नेपाल जस्तो ठाउँमा जो जति लुटे पनि हुन्छ जति हो नि मैले जति गर्छु नि भन्ने त्यस्तो कानुनप्रति एकाउन्टेबल हुनु पऱ्यो उपभोक्ताप्रति एकाउन्टेबल हुनु पऱ्यो त्यसपछि गएर चाहिँ वस्तु र सेवाप्रति एकाउन्टेबल हुनु पऱ्यो मूल्य जति पनि लिन्छु भन्न पाइँदैन जस्तो अब तपाईँ हेरौँ न अब जहाँ सुकै पनि त्यस्तो छैन जब त्यहाँ त्यहाँमाथि पनि अमेरिका जस्तो देशमा त उसले हामी यस्तो निजी संस्थाहरूले चाहिँ त्यसो भने जहाँ पनि पसल राख्नु पाइन्छ नि अहिले जहाँ जता पसल राख्नु पाइहाल्छ सरकारले जहाँ जुन त्यहाँको स्थानीय सरकार हामी कहाँ अब अहिले 753 नगरपालिकाहरू छन् गाउँपालिका छन् उनीहरूले जहाँ उनीहरूले सेड बनाइरहेको छ त्यहाँ मात्रै गएर पसल सञ्चालन गर्न पाइन्छ हामी त्यहाँ त घर घरै पसल छन् त्यस्तो त गर्नै पाइन्न जुन ठाउँमा अब त्यो त्यसो भए त्यहाँ पनि गएर अनि त्यो पनि उनीहरू तोकेको मूल्यभन्दा त्यो नगरपालिकाले तोकेको मूल्यभन्दा चाहिँ गर्नै पाइन्न त्यहाँ पनि अब ऋण दिँदाखेरि पनि दिँदाखेरि त्यहाँको त्यहाँको चाहिँ के छ भने स्थानीय सरकारले अनुगमन गरे हुन्छ आज त्यति गरे हुन्छ तपाईँले मर्का परे परेन भन्ने भन्ने हुन्छ टेलिफोनको सेवा त्यस्तै छ तपाईँ टेलिफोनको सेवा कुरा गरौँ ईश्वरजी दुनियाँ नेपालमा त यस्तो देश हो जुनमा एक पल्स भनेको चाहिँ 10 सेकेन्ड मानिन्छ अरू देशहरूमा सबै ठाउँमा एक सेकेन्ड बराबरको एक पल्स मानिन्छ अब तपाईँ र म 11 सेकेन्ड कुरा गऱ्यौँ भने 20 सेकेन्डको पैसा हामीले तिरिरहेछौँ तर उनीहरू कहाँ 11 सेकेन्ड मात्रै कुरा गर्छन् किनभने उनीहरू सरकारै के हो भने जिम्मेवार छन् हामी कहाँ त अब यो त्यसो भएर त हेरौँ न सबभन्दा यति धेरै छोटो समयमा कसरी यति धेरै त्यसो भने त्यो एनसीले पैसा उठाएर लिएर गयो होला भन्छौँ नि हामी त्यसरी चाहिँ त्यो त केही गर्नै पर्दैन त्यो त डाटाबाट पैसा लिएर जाने कुरा हो अब उसो त्यसो हुनाले नेपाल त सो यो केही गलत काम गर्ने व्यापारीको लागि स्वर्ग बन्ने अवस्था छ हाम्रो कामना के हो भने सधैँ यस्तो नहोस् भन्ने मात्रै कुरा हो।
सामानको मूल्य उत्पादनको लागतको आधारमा हुने गर्छ। नेपालमा बिचौलियाहरू धेरै छन् भनिन्छ, हामीले कुराकानीका क्रममा पनि यही पनि भन्यौँ, खासमा सुझाव चाहिँ के दिन चाहनुहुन्छ तपाईँ?
होइन, यो यसो छ, धेरै समस्या छन्, त्यसमध्येमा तपाईँलाई यो किसान कसरी मर्दा छ भन्ने विषयमा हामीले उपभोक्ता संरक्षण एउटा रिसर्च गर्यो, तपाईँले पछि धेरै पटक रिपोर्टिङ पनि गर्नुभयो। 22 रुपियाँमा काउली बिक्री आउँदो रहेछ, एकातिर भने एकातिर उपभोक्तालाई लिँदाखेरि चाहिँ 56 देखि 60 रुपियाँसम्म उपभोक्तालाई किन्दो रहेछ, र त्यो डेढ दिनको बिचमा ठ्याक्कै डबल नाफा चाहिँ सातवटा तह बनाएर व्यापारीले खाँदो रहेछन्। 22 रुपियाँ किसानले बेचेको सामान डेढ दिन, त्यो वास्तवमा डेढ दिन पनि पुगे आउँदैन, उसले चाहिँ यो सातवटा बिचको के छ भने 5 देखि 7 बिजौ लिया हुँदो रहेछन्, उनीहरूले ठ्याक्कै डबल बनाएर खाँदो रहेछन्। यो एउटा काम गर्ने के छ भने कालो मगे खानु खाने फलानु भने जस्तो चाहिँ अहिले भइरहेको अवस्था छ। यसलाई त अरू देशमा भयो भयो भने त ठुलो अपराधको विषय मानिन्थ्यो, यहाँ अहिले पनि त्यही चलिरहेछ। यो तपाईँले हेर्नुभयो भने कतिसम्म रहेछ भने अब सरकारको व्यापार भनेको त राति हुँदो रहेछ, 1 बजेबाट सुरु भएर अनि बिहान 7 बजेसम्म चाहिँ के छ भने मुख्य व्यापार, यो 3-4 देखि 4 तह त 1 बजेदेखि बिहान राति 1 बजेदेखि बिहान 7 बजेसम्म 3-4 तह भइसक्यो आउँदो रहेछ। एउटा लिएर बजारबाट खसाल्यो, अर्कोले लिएर आएर के छ भने जम्मा गर्यो, अनि अर्कोले बेच्यो, अर्कोले बेच्यो, त्यसरी चाहिँ तह गरेर खाइसकेको हुँदो रहेछ। तपाईँ अब कति त्यस्तो खाले तहको कारणले फेरि अब किसान मरिरहेछ, अब अरू लौ त अरू त आयातित वस्तुमा किने होलान् भन्ने, आफ्नै किसान मर्दाखेरि पनि के छ भने सरकारले हेर्दा अवस्था छैन। त्यस हुनाले यो त हेर्नुहोस् अब यो जति विचार्दाखेरि नहुने अवस्था छ। हाम्रो कुरा के हो भने यस्ता खाले विषय चाहिँ सरकारको विषयवस्तुभित्र कानुनले पर्नुपर्छ भन्छ, संघ राष्ट्रसँगको प्रोटोकलले पर्नुपर्छ भन्छ, हाम्रो पनि परोस् भन्ने मात्रै कामना हो, तर अब जति हुनुपर्ने हो नेपालमा भएको छैन। नहुनुको पछाडि अहिले मैले भने राजनीतिको के छ भने चन्दाको स्वर त्यही व्यापार भयो, र अब व्यापारमै मान्छेहरू त्यही चाहिँ के छ भने मान्छेहरू बसिरहेछन्। अहिले त के छ भने अब टिकटै किन्नपर्ने सांसद बनाउन भनेपछि आफ्नोलाई आफ्नो विरुद्ध आफै त काम गर्ने भएन, त्यस हुनाले यो राजनीति मूल नीति भयो हुनाले मूल नीति नै ठिक हुनु पर्यो भन्ने चाहिँ अर्को कुरा छ। हाम्रो चाहिँ
मूल्यकै कुरा गर्दा पनि कम मूल्यमा जाने बित्तिकै उत्पादक र श्रमिक त वास्तवमा ठगिन्छन् नै, अब कम मूल्य पाउँछन् उनीहरूले, खासमा चाहिँ उनीहरूले पनि आर्जन गर्न सक्ने उपायहरू केही हुन्छन् यस्तै अवस्थामा पनि?
होइन, यो त मुख्यत के छ भने खेलको नियम बनाउने कुरा हो, खेलको नियम नबना हुनाले समस्या आएको हो। अहिले हामीले तपाईँ हामीलाई लाग्नु पर्ने नै खेलको नियम हो, कति कति कसले कति मूल्य पाउने, कसरी पाउने, कति तह हुने, अब कानुनले त भन्यो उपले है 3 तहभन्दा बढी हुनुहुन्न भनेर भन्यो, त्यस हुनाले तह चाहिँ कानुन भयो कार्यान्वयन भएन भन्ने मात्रै कुरा हो।
शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा लगायत अन्य क्षेत्रमा पनि उपभोक्ताहरू ठगिराखेका छन्, कतिपय बेलामा त सार्वजनिक पनि हुन्छन्। खासमा उपभोक्ता आफै सचेत बन्नुपर्ने, चनाखु बन्नुपर्ने हो कि अरू पनि के गर्न सकिन्छ यसका लागि?
नेपालमा सबभन्दा बढी ठगी शिक्षा र स्वास्थ्यमा भएको छ, त्यो तपाईँले बारम्बार उठाइरहनु भएको छ। अब अहिले पनि हाम्रो कुरा के छ भने त्यो ठाउँ नियमनको गैर नियमनको क्षेत्र हो, नियमन हुनु पर्यो, त्यसमा उपभोक्ता अधिकारको विषय नै प्रवेश गरेर आवश्यक छैन, अब प्रवेश होस् भन्ने मात्रै कामना हो। त्यस हुनाले त्यो के छ भने त्यो क्षेत्र चाहिँ अब नियमनको क्षेत्र बन्नु पर्यो भन्ने कुरा चाहिँ हुनु पर्यो। र आज प्रति अब यो ठुलो कुरो त त्यसलाई अब त्यही मन्त्री त्यसैको लागि भएको हो, मन्त्री के छ भने त्यसलाई भएको हो, तिनीहरूले काम गरिरहेछन् भन्ने चाहिँ हाम्रो कुरा छ।
अनि उपभोक्ता अधिकारवादीहरूलाई पनि एउटा आरोप चाहिँ सधैँ लाग्ने गर्छ कि जस्तो गरेनन् गरेनन् मात्रै भन्ने, सरकारले गरेन मात्रै भन्ने पनि हुन्छ नि। म अघि पनि जोडेको थिएँ, अहिले कार्यक्रमको अन्त्यमा पनि फेरि यही कुरालाई जोड्न चाहेको छु, के भन्नुहुन्छ तपाईँ?
होइन, अब यसो छ, हामी हाम्रो भुक्ने क्षेत्र धेरै छन्, हामीले भुक्न अब उपभोक्ता प्रति अपेक्षा धेरै छ, वास्तवमा उपभोक्ता अधिकारको निम्ति अपेक्षा धेरै छ, अपेक्षा बढी भएको काम नभएको कारणले समस्या भएको हो। तर हाम्रो काम भनेको त खालि भुक्ने मात्रै हो, अब टोक्ने अधिकार भइरहे जाने थियो, अब समस्या हामी बाहिर ल्याइदिने हो। तर एउटा कुरा के बुझिदिनुपर्छ भने यिनीहरूले यस्तो न बजेट छ न केही छ न के छ भने सरकारले सहयोग गरिरहेको, उल्टो के छ भने सरकार कुदी भागिरहेको देखिन्छ हामी हामीदेखि यस्तो अवस्थामा पनि यसरी कसरी कुरा ल्याइदिया होला बाहिर भनेर कम्तीमा भनिदिनु पर्ने हुन्छ हामीलाई. अब गाली गर्नु सजिलो छ, काम गर्नु चाहिँ गाह्रो छ. त्यस हुनाले हामीले जसरी अहिले काम गरेका छौँ एकदमै प्रतिकूल अवस्थामा पनि आफूलाई अनुकूल बनाएर काम गरेर आउँछ. हाम्रा केही सीमाहरू छन्, हाम्रो सीमा पनि बुझिदिनुपर्छ र हाम्रो आफ्नो धर्म पुरा गर्नलाई यो बनाउनु त बनाइयो, उपभोक्ता संस्था बनाइयो, उपभोक्ता नेपालभरि शाखा खोलियो. ती शाखा खोलिया साथीहरू मरिहत्ती गरेर बिहानदेखि बेलुकासम्म काम गरे, कम्तीमा गरेका कामलाई गरे भनिदिनुपर्छ. र फेरि हाम्रा अब के छ भने हाम्रा सीमाहरू छन्, त्यो हामी आफै चौतरी काम गर्दै हिँड्ने कुरा पनि भएन. त्यस हुनाले सरकारलाई राख्ने हो, तिम्रो काम यस्तो हो भनेर भन्ने हो. अब एउटा नाफा कमाएर बसिरहने, एउटा चाहिँ लुटिरहने व्यवसायको विरुद्ध लाग्न कति गाह्रो छ हामीलाई थाहा छ. मुद्दा हाल्यो, मुद्दामा थुना पर्छ, एउटा मान्छे दुईवटा मान्छे 25-26 थुना पर्छन्, त्यसको परिवार त्यसको आफन्त गरेर शत्रु कति हुन्छन्, हामीले एउटा शत्रु कति कमाइरह हुन्छौँ भने त्यो 25 लडको थुना राखियो भने त्यसका 20 दरले पनि गर्दाखेरि जति परिवार हुन्छन् उनीहरूले त अब राम्रो मान्ने त भएन, किनभने अब गलत काम गरेर थुना परेको छ अनि त्यसपछि यसले गर्दाखेरि थुना परे हो, उसले गरे नहुने मैले गरे हुने भनेर भन्ने अवस्था छ. त्यस्तो प्रतिकूल अवस्थामा पनि हामीले काम गरेका छौँ. काम गरेका कुरालाई कम्तीमा हामीलाई धन्यवाद दिन चाहिएन, किनभने हामीलाई आफ्नै इच्छा गरेर अपनाएको कुरा हो. त्यस हुनाले हामीलाई अब सम्मान गर्नुपर्छ भन्ने होइन, राम्रो गर्नुपर्ने भए होइन. अपेक्षा के हो भने धेरै गरिदियोस् भन्ने अपेक्षा धेरैको छ, तर हाम्रो सीमाको कारणले गर्दाखेरि विभिन्न सीमा छन्, सरकारले मात्र साथ दिने हो भने धेरै काम गर्न सकिन्थ्यो. तर अब सरकार पनि अब कोप्रति जनताप्रति ला के अरे यो उपभोक्ताप्रति जनताप्रति लाग्यो भने केही नपाइँदो रहेछ, प्रति पायो भने अब त्यसो भने भोज बफेर सम्मान पाउने स्थिति बन्दो रहेछ. त्यस हुनाले अब सरकार सँगै यस्तो नहोला, सँगै असल सरकार आउने बित्तिकै राम्रो होला भन्ने कामना गरौँ.
उपभोग्य वस्तुप्रति सचेत रहनका लागि उपभोक्तालाई के सुझाव दिन चाहनुहुन्छ?
आज विश्व उपभोक्ता अधिकार दिवस हो, वर्षको नारा हामीले समृद्ध नेपालको लागि चाहिँ उपभोक्ता आफै जागरुक हुनुपर्छ, दिगो हामी दिगो र प्रतिबद्ध हुनुपर्छ र आपूर्ति सहज हुनुपर्छ भनेर नारा लागेर अवस्था छ. अहिले पनि सबैलाई शुभकामना सहित उपभोक्ता आफै जागरुक नभएसम्म, उपभोक्ता आफैले मर्का विरुद्ध आफै जाइ नलागेसम्म यो ठगी रोक्ने होला छैन. बजारमा सर जो जाँदाखेरि पनि अत्यधिक ठगी भएको देखिन्छ, यस्तो ठगी चाहिँ रोकिनको लागि आफै जागरुक हुनुपर्छ भन्ने आह्वान गर्न चाहे. र विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा तपाईँ र थाहा खबर र सबै सुन्नु रेडियो सुन्नु साथ भएका सबैलाई चाहिँ शुभकामना छ.
हस्, समय दिनुभयो, हामीसँग कुराकानी गरिदिनुभयो, तपाईँलाई धन्यवाद. भर्खरै कुराकानी गर्यौं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियासँग उपभोक्ताको अधिकारका विषयमा. यो कुराकानीसँगै आजको कार्यक्रमको निर्धारित समय पनि सकिएको छ. भोलि नयाँ विषयवस्तु र पात्रका साथमा उपस्थित हुन्छौ. आजको कार्यक्रमबाट प्राविधिक मित्र कुमार परियारलाई धन्यवाद दिँदै म ईश्वरी बराल बिदा हुन्छु. नमस्कार.